जी बिस्मिल्लाह करें।
सर, बंदे और अल्लाह के दरमियान जो रब्त होता है वो आलम जू है, यानी जो इंसान का इरादा जब तमसाल में यानी अमली शक्ल इख्तियार कर लेता है तो लोहे दो में आके तो वो बन जाता है आलम जू, इसकी जरा वजाहत फरमा दीजिए।
बड़ी सिंपल सी बात है, इसको मिसाल से समझ लें। तहरीर तो आपके सामने है, उसको बार बार पढ़ें, ठीक है। आलम जू में क्या कहा कि जब इंसानी इरादे शामिल हो जाते हैं तो वो लोहे दोयम बन जाती है। अब इसकी मिसाल देखें, आपने कंप्यूटर पे गेम खेली, डिजाइनर ने उसमें सारे ऑप्शन बना दिए, दरख्त भी बना दिए, पहाड़ भी बना दिए, दरिया भी बना दिए, खेत खलियान भी बना दिए, घर भी बना दिया। आप गेम खेलना शुरू करते हैं तो क्या करते हैं, अब वहां पे सब कुछ दस्तयाब है, आपके ऑप्शंस। गेम खेलते हुए क्या करते हैं हम, ये मोबाइल पे जो गेमें खेलते हैं, क्या करते हैं आप, सिलेक्ट करते हैं, आप अपने रिसोर्सेस को या डेवलप करते हैं या परचेज करते हैं, और उसके बाद आप लकड़ी इकट्ठी करते हैं, सोना इकट्ठा करते हैं, धात इकट्ठी करते हैं, पत्थर इकट्ठे करते हैं, और वहां से क्या घर बनाते हैं, फिर खेत बनाते हैं, वहां से फसल लेते हैं। ये होती है ना गेम, में कभी खेली है आपने?
जी सर, रोज खेलती हूँ।
मैं भी खेलता हूँ। देखें, ये मिसाल है, ठीक है। अब गेमर जो है यानी प्रोग्रामर जो है, उसने सारे ऑप्शंस बना दिए, आगे आपकी चॉइस दे दी, गेम आपके मोबाइल आपके हाथ में है, ऐप आपने डाउनलोड कर लिया। अब ऐप का डाउनलोड होना गोया बंदे का दुनिया में आना है, और वो चॉइसेस यूज कर रहे हैं। चॉइसेस यूज करते हुए ये लोहे दोयम बन गया, यही आलम जू है। क्या, जहां इंसानी इरादे शामिल हो गए। मैं आपको एक और मिसाल दे देता हूं, ठीक है। आप कहेंगे कि ये कितनी नॉन सीरियस इसने बात की, नहीं ये बहुत सीरियस बात है, यही कुछ ऊपर कहीं हो रहा है, उसी का रिफ्लेक्शन इंसानी जहन में आया, बजाय उसके कि वो उस बात को समझते, उन्होंने इसको खेल खिलवाड़ बना दिया, लहो लहब बना दिया। क्या किया, अल्लाह के निजाम को समझने के बजाय हमें खेल खिलवाड़ में लगा दिया, लहो लहब में मुब्तला कर दिया। हाँ या नहीं, ये कुरान के अल्फाज हैं या नहीं?
बिल्कुल ऐसा
कि भाई आप लोग तो लहो लहब में पड़े हुए हैं। क्या मतलब है, मतलब है कि हम अल्लाह के प्रोग्राम को, अल्लाह को प्रोग्रामर समझ के उसके ऑप्शंस को नहीं खेल रहे, हम एक इंसानी जहन के बनाए हुए ऑप्शंस में खो गए। और करें मैं क्या अर्ज कर गया भाई। इसी तरह अब देखें, आप उस प्रोग्रामर की गेम को समझ रहे हैं, वहां आप अपने ऑप्शंस को इस्तेमाल भी कर रहे हैं, लेकिन हासिल वसूल के कुछ भी नहीं। लेकिन अगर आप अल्लाह के प्रोग्राम को समझ के, अल्लाह को एक बड़ा प्रोग्रामर मान लें, अल्लाह बार बार क्या कहा जाता है, अल्लाह ने एक प्रोग्राम तरतीब दिया, तो प्रोग्रामर कौन हुआ? अब अल्लाह ने जो प्रोग्राम तश्कील दिया, तरतीब दिया, पहले तश्कील दिया, उसकी एक शक्ल बनाई, फिर उसकी एक अरेंजमेंट रखी। तश्कील ये है कि अल्लाह ने सोचा मैं दरख्त बनाऊंगा, अब उसकी तश्कील हो गई दरख्त की, लेकिन तरतीब क्या हुई कि बीज से उगेगा। अब ये आ गया लोहे महफूज या लोहे अव्वल। अब इंसानी इरादे ने क्या काम किया कि उस बीज को आपने लॉन में लगाया, या बीज को अपने खेत में लगाया, या आपने बीज खा लिया। अब आप नारियल खरीद के लाए, आपने लॉन में लगा लिया, अपने घर के बाहर लगा लिया, आपने नारियल तोड़ के खा लिया, या आपने एक कितना जमीन पे बहुत से नारियल लगा के कारोबार शुरू कर दिया। बताइए, ये चॉइसेस हैं या तभी तो आप कर रहे हैं? ऊपर की दुनिया में चूंकि प्रोग्रामर ने ऑप्शंस सारे दस्तयाब कर दिए हैं, जन्नत भी एक ऑप्शन है, जहन्नम भी एक ऑप्शन है, और अल्लाह रब्बे करीम की नियाबत भी एक ऑप्शन है। आप जन्नत के चक्कर में पड़ गए तो जन्नत कहती है लबैक, मैं हाजिर हूं। आप अल्लाह के चक्कर में पड़ गए तो अल्लाह कहता है वेलकम। बात समझ आ गई कि आलम जू से क्या मुराद है? देखे ना, ये अभी तो शुरुआत है इस किताब की, इसमें इस्तलाहात का इस्तेमाल है। इस्तलाहात जो हैं वो तसव्वुफ की टेक्निकल टर्मिनोलॉजी है, जिसको हजूर कलंदर बाबौलिया ने इस्त्री फरमा दिया, आयरन आउट कर दिया, उसकी सलबटें निकाल दी। अब उन्होंने बात समझाई बिल्कुल आम, हम चूंकि एक्सपेक्ट कर रहे हैं कोई बहुत बड़ी बात। मैंने अर्ज किया था कि हम या तो छोटी चीज को बहुत बड़ा देखते हैं, यानी हमारा विजन माइक्रोस्कोपिक हो जाता है, या हम दूर की चीजों को करीब देखने लग जाते हैं, यानी टेलीस्कोपिक हो जाते हैं, दूर पार की बातों पे तवज्जो दे रहे हैं, जो करीब की बातें उन्हें इग्नोर कर बैठते हैं। दोनों बातें गलत है ना, माइक्रोस्कोपिक होना भी और टेलीस्कोपिक होना भी। क्या करना है? पैनोरामिक। पैनोरामा कहते हैं पूरी बड़ी स्क्रीन पे तमाम चीजें एक साथ देखने की मशक करना, इसको कहते हैं मुशाहिदा। ये भी मुशाहिदा है कि आप किसी चीज की बारीकियां देखें, दूर की चीजों पे तवज्जो दें, लेकिन मिलाकर एक बड़ी तस्वीर भी तो देखें। अब ये बात कुरान हकीम में कैसे फरमाई गई है? अम्मा यतसालूना अनन नबाल अजीम, ये एक बड़ी खबर के बारे में क्या खिचड़ियां पक रही हैं, क्या तुम्हारे जेन में खुदबुद हो रही है, क्या सवाल उठ रहे हैं? अम्मा यतसालून, क्या पूछगछ चल रही है आपस में भी और आपके अंदर भी, हाँ या नहीं? वहुम फीहे मुख्तलिफून, और आपके जहन में जो बातें चल रही हैं वो डिफरेंट हैं। नहीं, हकीकत एक होती है, आप इन डिफरेंसेस को रिजॉल्व करना सीखें। तो बात हो रही थी कि ये जो आलम जू है, ये अल्लाह रब्बे करीम के उस बड़े प्रोग्राम में, जो पूरे ऐप में फीड है आपकी चॉइसेस के मुताबिक है। मसलन आपने एक ऐप डाउनलोड की, बच्चे ने थोड़ा सा खेला, वो कहता है ये बड़ी डिफिकल्ट है, वो डिलीट कर देता है। दूसरा बंदा उसी को बड़ी दिलचस्पी से खेल रहा है और वो कहता है जी मैं 400 लेवल पे पहुंच गया, मैं 500 में लेवल पे हूं। ये होता है या नहीं आपके?
बिल्कुल सर होता है।
ये कैंडी क्रश से लेके ये जो इस किस्म के प्रोग्राम है, इनके पीछे देखे ना, वो लोहे अव्वल, वो पूरा ऐप है। आपके मोबाइल की स्क्रीन पे जो कुछ आप चूज कर रहे हैं वो लोहे दोयम बन रहे हैं। अब वाजे हो गई बात?
बहुत अच्छी तरह से।
अल्लाह आपको खुश रखे।
बहुत शुक्रिया।
जी जी जी,
ये होल्सम एनर्जी सबको जो
ایڈ ہو رہی ہے, اس کی مقداریں ہیں.
جزو لا تجزا کو سمجھیں کیونکہ آپ کے ذہن میں اس کا کانسیپٹ کلیئر نہیں ہے. دیکھیں پوری کائنات جزو لا تجزا ہے, ٹھیک ہے. جب ہم کائنات کہتے ہیں تو پوری ایک اینٹیٹی کی بات کر رہے ہیں. اب آپ جب کہتے ہیں مقصود, یعنی آپ مقصود صاحب کو جب سوچتے ہیں یا بات کرتے ہیں تو پوری ایک مکمل اینٹیٹی ہے, اس کے حصے بکھرے نہیں ہو سکتے, حالانکہ یہ حصے بکھروں سے بنا ہوا ہے. اب میرا منہ بول رہا ہے, اگر آپ میرے منہ کو کہیں کہ اس کا منہ بول رہا ہے تو نہیں, منہ تو استعمال ہو رہا ہے ایک آلے کی طرح. اصل مقصود جو ہے وہ اندر ہے اور وہ انڈیویزیبل اینٹیٹی ہے. جزو لا تجزا کیا ہے؟ انڈیویزیبل اینٹیٹی. جب پہلی دفعہ انسانوں کو یہ بات سمجھ میں آئی تو انہوں نے کہا کہ مادہ جزو لا تجزا ہے, تو انہوں نے اس کا نام رکھا ایٹم. لاطینی میں اے سٹینڈ فار نو یا ناٹ یا ان, ٹم مینز ڈیویزیبل انڈیویزیبل, تو اس کو ہم نے کہا ایٹم. اب آپ غور کریں, جب ایٹم کو توڑا جاتا ہے تو ایٹم باقی رہتا ہے؟ نہیں, وہ پارٹیکلز بن جاتے ہیں. کیا؟ الیکٹران, پروٹون اور نیوٹران, ہاں یا نہیں؟ ایٹم کو جزو لا تجزا کہا ہے. یہ حضور قلندر بابا اولیاء نے توجہ دلائی کہ اس نے صرف مادے کے ایک ذرے کو جزو لا تجزا دیکھا, یہاں پوری کائنات جزو لا تجزا ہے. میں نے مثال دی کہ آپ ایک بندے کو دیکھتے ہیں, اب ہاتھی کی سونڈ کاٹ دیں تو سونڈ اپنی جگہ ایک جزو لا تجزا ہے, لیکن ہاتھی سونڈ کے بغیر جو ہی سونڈ کٹی ہاتھی رہے گا وہ؟ اسی طرح اگر کسی بندے کا ہاتھ کٹ جائے تو کیا وہ بندہ تقسیم ہو گیا؟ جواب ہے نہیں. اب ہاتھ بذات خود ایک اینٹیٹی ہے, اب آپ کا سر ایک اینٹیٹی ہے, اگر آپ سر کو توڑیں گے تو اندر سے کھوپڑی نکلے گی, مغز نکلے گا, رگیں نکلیں گی, گرے میٹر نکلے گا, وائٹ میٹر نکلے گا, نیورونز کا انبار نکلے گا, اسی کے اندر دخان ہے. یہ جو ذہن میں, اگر کبھی آپ نے بکرے کی کھوپڑی کھولی ہو تو وہ مغز کے اوپر ایک خاکستری یا ایک سیاہی مائل جھلی سی ہوتی ہے, یہ ہے دخان. کاربن کا اصل نیٹ یہاں پہ سجا ہوا ہے جس میں سارا آپ کا سٹرکچر فٹ ہے. تو جزو لا تجزا سمجھ آ گیا؟ ہیلو جی, جی جی جی, یہ اس کی سالیڈیفیکیشن ہے نا, کاربن پارٹیکل جمع ہو جاتے ہیں نا. گرے میٹر کیوں کہتے ہیں؟ وائٹ میٹر ہوتا ہے جانوروں میں, انسان کے بھیجے میں دماغ, مغز میں دماغ جو ہے یہ گرے میٹر ہے. کیا مطلب؟ اس میں کاربن پارٹیکل زیادہ ہیں اس لیے گرے میٹر کہلاتا ہے.
ہیلو, ایک سوال تھا.
جی جی فرمائیے.
میں پوچھنا چاہ رہی تھی کہ سر کے گرے میٹر, آپ دماغ کا جو گرے ایریا ہے اس کو کہہ رہے ہیں یا جو اللہ تعالیٰ کا قرآن شریف میں دخان کا ہے اس کو آپ گرے میٹر؟
نہیں, میں عرض کر رہا ہوں کہ دخان سے ساری چیزیں تخلیق ہوئی ہیں. قرآن کیا کہتا ہے؟ کہ دخان سے زمین اور آسمان بنے. آپ کیا ہیں؟ آپ زمینی مخلوق ہونے کے ناطے اسی دخان سے بنے ہیں یا نہیں؟ میں نے آپ کو آپ کے جسم میں دخان کی موجودگی کی طرف متوجہ کیا, کیا کاربن کا نیٹ. کس نے کہا؟ حضور قلندر بابا اولیاء نے.
اچھا,
और मुर्शिदे करीम ने मुझे बताया कि ये कार्बन का नेट जो है इंसान के दिमाग में खोपड़ी में ये तालू जो है ऊपर सबसे ऊपर सर के, इसके नीचे जो झिल्ली है वो जरा क्या होती है सलेटी से रंग की होती है, उसमें स्याही होती है। वो स्याही कहाँ से आई? तो हजूर मुर्शिदे करीम ने बताया कि ये कार्बन पार्टिकल्स की वजह से ये ग्रे मैटर है। यानी हम देखे ना एक बात को साइंटिफिक तरीके से समझना चाहते हैं ना, तो उन्होंने साइंटिफिक तरीके से मुशाहिदा जो है साइंसदानों का, आपने ग्रेज एनाटॉमी किताब है MBBS में पढ़ाई जाती है, अगर आप उसमें देखें तो दिमाग को वो ग्रे मैटर 90% कहते हैं इंसानी भेजे में ग्रे मैटर है, बाकी जो स्पाइनल कॉर्ड है ये वाइट मैटर है। हैवानात में भी वाइट मैटर होता है, वहां ग्रे मैटर नहीं है। यानी गौर व फिक्र की सलाहियतें इस ग्रे मैटर की वजह से। अब वाजे हो गया
सर? एक और बात पूछनी थी।
इरशाद जी, ये बात आपको वाजे हो गई जो मैंने अर्ज की?
जी, आपने बताया कि तालू के अंदर जो है नीचे ग्रे मैटर या क्या दुखान की मौजूदगी का कमांडर बाबा ने बताया।
जी जी जी, कार्बन का नेट।
तो मैं ये कहना चाहूंगी
जी,
कार्बन का नेटवर्क है, फॉर्मोल्स के नाम से शायद मुझे नाम भूल जाते हैं, वो कोई कार्बन की एक नई चाली दरियाफ्त किए साइंसदानों ने ना।
जी जी, देखे इंसान और इंसान की दुनिया जो है ये कार्बन के कंपाउंड्स का नाम है। ठीक है, कार्बन के कंपाउंड में सबसे बड़ा कंपाउंड है कार्बोहाइड्रेट, हाँ या नहीं? कार्बन और पानी मिलते हैं, कार्बन डाइऑक्साइड और पानी मिलते हैं तो कार्बन कार्बोहाइड्रेट यानी निशास्ता बनता है। और हाँ, मिठास, इसी को ताजुद्दीन बाबौलिया ने मिठास कहा है। उसको फर्दर वाजे किया हजूर कलंदर बाबौलिया ने कि मिठास से क्या मुराद है। उन्होंने कहा कार्बन का एक नेट है। ठीक हो गया। अब मैंने जब उस पर गौर किया तो मैंने अखज किया कि ये कार्बन के नेट से कार्बोहाइड्रेट बना और साल्ट से मुराद है एब्सेंस ऑफ कार्बन। यानी आप सोडियम क्लोराइड कहते हैं, सोडियम में क्या हुआ? सोडियम और क्लोरीन हुआ, उसमें कार्बन नहीं है। तो साल्ट्स नमकीन जिसको
जिन्नात को तो कहते हैं कार्बन की मखलूक है।
नहीं नहीं नहीं, देखें साल्ट क्या कहा, देखें ना एक नेटवर्क बुना जाता है तारों से, तारे सिंगुलर हैं, जहां वो डबल हो जाती हैं नॉट लग जाती है वो कंपाउंड हो गया। ठीक है, अब वो तारे जिस मटेरियल से बनी है, मैंने मिसाल एक अर्ज की थी, जरा इस पे तवज्जो दें। आप कपास लेते हैं, रुई, अब रुई के रेशे जो हैं वो नस्मा मुतलक हैं। क्या हैं? नस्मा मुतलक यानी एब्सोल्यूट फॉर्म है वो। अब जब आप रुई को आप बुनते हैं यानी कातते हैं, उसको कातना कहते हैं, यानी उसको लपेटते हैं तो धागा बनता है। अब धागा जो है ये नस्मा मुफरद है, धागे से आप ताना बुनते हैं, ताना यानी सिंगुलर, ये सिंगुलर फॉर्म हो गई, वेव्स की सिंगुलर फॉर्म हो गई। अब जब इसमें वीव कर दिया जाता है बाने को, यानी खड्डी पे चढ़ा के ताने में से एक बाना यानी धागा जो है वो क्रॉस, वो वर्टिकल होता है ये हॉरिजॉन्टल चलता है। ठीक हो गया। तो ये कपड़ा बुना गया, कपड़ा बुना गया, जरा इस मिसाल को तहमल से। अब जब आप देखें ताने को आप फैलाना चाहें तो फैल सकता है, यानी उसके दरमियान तारों के दरमियान फासला कर दें तो वो चौड़ा हो जाएगा अगर, लेकिन आप कपड़े को खींचें तो कपड़ा नहीं खींचेगा, क्योंकि ये ताने और बाने दोनों से बना हुआ है, इसकी हदें ज्यादा कंसोलिडेटेड हैं, ज्यादा मुतायन है। जिन्नात की दुनिया में ये हदें मुतायन नहीं है, इसलिए जिन्नात छोटे बड़े होते हैं, हो सकते हैं, ठीक हो गया, क्योंकि वो हेवले की मखलूक है, फरिश्ता जो है नूर की मखलूक है, जो कि दुखान का मुलखस है, यानी नमक और चीनी का मुलखस, एसेंस। ठीक हो गया। इसी को टेक्निकली बात को समझाने के लिए कोई नाम रखे जाते हैं ना, तो इसको नस्मे मुतलक कहा कि नस्मे मुतलक की मखलूक का नाम है फरिश्ता, नस्मे मुफरद की मखलूक का नाम है जिन्नात, और नस्मे मुरक्कब की मखलूक का नाम है इंसान और इंसान की दुनिया। अब असल चीज क्या है कि असल चीज तफक्कुर है, ये मादा नहीं है, मादा मादी जर्रात जो है ये उस तफक्कुर का रिप्रेजेंटेशन है, उसकी तख्लीक है। हम ये बात देखें ना, अब बुनियादी क्या भूल जाते हैं कि ताजुद्दीन बाबा वाले ने कहा कि इंसान तफक्कुर है, फरिश्ता तफक्कुर है, जिन्नात तफक्कुर है, कहा क्यों जी? ताजुद्दीन बाबा औलिया नागपुरी ने तस्करा ताजुद्दीन बाबा औलिया में ये बात बड़ी वजाहत से लिखी है हजूर कलंदर बाबा औलिया ने,
कि तीनों मखलूकात तफक्कुर है
जी,
कि जो बाकी जो मखलूकात है उनके अंदर तफक्कुर का पैटर्न नहीं
है। नहीं 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 है, वो भी तफक्कुर ही का पैटर्न, लेकिन वो इस तरह का तफक्कुर है जो मतलब अल्लाह ने सोचा, अल्लाह के तफक्कुर का रिजल्ट है वो खुद से तफक्कुर नहीं कर सकते, खुद से तफक्कुर जो है वो तीन मखलूकात को अता हुआ है,
मतलब क्रिएट नहीं कर सकते, इजाद नहीं कर सकते,
सोच नहीं सकते, क्रिएशन वगैरह बाद की बात है। ठीक है, देखे फरिश्ते भी क्रिएट नहीं करते लेकिन वो भी तफक्कुर है। अल्लाह की तखलीक सब तफक्कुर सोच का पैटर्न है, तफक्कुर का एक पैटर्न जो है वो है फरिश्ता, तफक्कुर का दूसरा पैटर्न है। अब देखे ना, हम अगर उसकी केमिस्ट्री में पढ़ गए तो मादी स्ट्रक्चर को बहस कर रहे हैं, ये साइंसदानों की अप्रोच है, अंबिया कराम की अप्रोच ये है कि वो इस मादी जर्रात के पीछे काम करने वाले तफक्कुर को समझते हैं और जानते हैं, और वो बता रहे हैं कि वो
मेरे जो जहन से अभी इसको थोड़ा सा मैं एक बात से बताना चाह रही हूँ, तो मेरे जहन में ये आता था कि जैसे इमारत है वो बनती है तो एक सरिया होता है, सरिये से जो ना एक्स वाई तीन डायरेक्शन होती है।
आप यहाँ सरिये तक रहेंगे तो बात अधूरी रहेगी, वो पीछे जिसने मकान बनाने का सोचा, वो जिसने नक्शा बनाया, आप जरा जरा और गहराई में सोचेंगे ना।
नहीं मैं सर कह रही थी नस्ल मुरक्कब की जो मिसाल है उससे दे सकते हैं ना, जो एक इमारत है उसके अंदर सरिये से पहले उसका स्ट्रक्चर बनाते हैं।
ये मादी जोन में दुरुस्त है, ये मादी जोन में बिल्कुल दुरुस्त है, लेकिन बात हो रही है मादी जोन से, क्योंकि मादी जोन को इम्पोर्टेंस नहीं दी जा रही।
सर ये जो बच्चे पैदा होते हैं उनके तालू के नरम होते हैं तो उसकी वजह क्या है, फिर बाद में वो सख्त हो जाते हैं, वो हिलते भी हैं, बच्चे सांसते हैं तो दुखते हैं।
जाहिर है नौजायदा बच्चा जो होता है वो नौखेज कली होती है, अब आप कहें नौखेज कली जो है वो बड़ी नाजुक सी होती है और तो फूल बनती है तो फिर वो उस पर मतलब है, ये बात को देखे ना, दर्जे हैं उसकी तख्लीक के मराहिल हैं, वो ग्रो कर रहा होता है।
मेरे जहन में आता है कि तब वो जो उनके लतीफा अपनी है उसकी फीडिंग हो रही होती है इसलिए उसका तालु इतना नर्म होता है या
फिर। मैंने अर्ज किया कि ग्रोथ के मराहिल हैं।
अच्छा,
आपने जो कहा कि फीडिंग हो रही होती है बिल्कुल दुरुस्त है, लेकिन अल्फाज का चुनाव है ना, आपने कहा फीडिंग हो रही है, मैंने कहा नहीं ग्रोथ हो रही है, बात एक ही है, आप भी दुरुस्त कह रहे हैं, जो मैं अर्ज कर रहा हूँ कि ये मराहिल हैं बचपन के, बच्चे की साख देखे ना, पेट में माँ के पेट में तो हड्डी थी नहीं, उसके अंदर हड्डियां भी बनी हाँ या नहीं, अभी वो हड्डियों की तकमील होनी थी वो बाहर आ गया और उसके बाद बाकी मांदा हड्डियों की तश्कील और सॉलिडिफिकेशन माँ के दूध से हो रही है।
अच्छा,
तो मैंने क्या अर्ज किया, ग्रोथ के मराहिल हैं, जी
मकसूद भाई,
इरशाद,
अगर इजाजत हो तो मैं कुछ कहूँ।
जरूर।
अच्छा, ऐसा है, अभी आपने जुज़्वे लात अज़ा से मुतल्लिक बात की, तो जुज़्वे लात अज़ा इसका मकसद जो है, यानी ऐसी चीज जिसको मजीद उसके अज़ा ना किए जा सके, ये वो चीज कहलाती है।
जी हाँ।
अगर हम कहें जैसे इंसानी जिस्म, जैसे आपने बताया कि वो जुज़्वे लात अज़ा है, हाँ, तो वो जुज़्वे लात अज़ा नहीं है। जिस्म का हर हर हिस्सा एक अलहदा जुज़्व है।
बिल्कुल सही।
हाँ,
बिल्कुल सही। आप
नाक वगैरह वगैरह
सही, सही, सही।
जुज़्वे लात अज़ा है।
हाँ जी।
आपने कहा कि भाई, आपने क्या कहा, बल्कि जैसे बताया है कि भाई एटम को जुज़्वे लात अज़ा कहा जाता है, बेसिकली वो तर्जुमा जो है ना, वो एक गलत तर्जुमा है, क्योंकि एटम जो है वो जुज़्वे लात अज़ा नहीं है।
अब आपका ज़हन चूके, देखें मैं अर्ज करता हूँ, मेरी अर्ज सुने, जब वो एटम टूट गया तो क्या आप उसे एटम कह रहे हैं?
नहीं, वो एटम नहीं है।
नहीं नहीं, वो एटम नहीं रहा।
एटम है।
नहीं नहीं, वो नहीं रहा। अब वो इलेक्ट्रॉन बन गया, प्रोटॉन बन गया, न्यूट्रॉन बन गया, क्वार्क्स बन गया।
बिल्कुल बिल्कुल।
और करें,
यानी उसके देखिए कितने जुज बन गए।
मैं अर्ज करता हूँ कि हर चीज कंपोनेंट से बनी है। टीवी है, जब हम टीवी कहते हैं तो टीवी एक जुज़्वे लात अज़ा है। मैं जो बात जो हजूर कलंदर बाब औलिया ने कही है और जो मैं समझाऊं, मैं आपसे वो टिप शेयर कर रहा हूँ कि बात को देखें। हमें ये इल्हामी तहरीर है, अपने शऊर से निकल कर समझना होगा। पहला कानून, ये इल्हामी तहरीर है, शऊरी निजाम से आप इसे नहीं समझ सकते। इसका वाहिद तरीका क्या है कि आप इसको रिपीट करते रहें जहन में, वो खुद गाइड करेंगे।
जी जी बिल्कुल ऐसा ही है।
ठीक हो गया। अब जब जुज़्वे लात अज़ा की आप तकरार करेंगे, तो मैंने क्या कहा, पूरी कायनात जुज़्वे लात अज़ा कहा है उन्होंने। अब कायनात में तो लाशुमार अज़ा हैं। अब इसी तरह खालिद महमूद साहब जो हैं या महमूद भाई जो हैं, ये एक जुज़्वे लात अज़ा हैं। लेकिन अब मैं एक मिसाल देता हूँ आपको, मादी मिसाल, साइकिल। हम बाई साइकिल कहते हैं ना। अगर मैं सिर्फ साइकिल बोलूं, हो सकता है आपके जहन में चक्कर आए कि ये कोई साइकिल चला रहा है, चक्कर चला रहा है। अब बाईसाइकिल का जिसके दो पहिए हो, अब गौर करें तो बाईसाइकिल एक एंटिटी है। सोचने वाले के जहन में एक मुकम्मल चीज आई थी, उसने उसमें पैडल भी लगाए, हैंडल भी लगाया, पहिए भी लगाए, चिमटा भी लगाया, चेन भी लगाया, गरारी भी बनाई, कैरियर भी लगाया, सीट भी बनाई। ये क्या है, जुज़्वे लात अज़ा है। कौन? साइकिल। अगर आप उसके टुकड़े करेंगे तो अब सीट को सीट कहेंगे कि साइकिल कहेंगे? अब बाईसाइकिल, बाईसाइकिल का हैंडल जो है वो बाईसाइकिल का जुज तो है, जब उसमें मर्ज हो गया तो वो बाईसाइकिल कहला रहा है। लेकिन जब वो सिर्फ आप हैंडल को पकड़ेंगे तो अब हैंडल जुज़्वे लात अज़ा हो गया। जी हाँ, देखें लफ्ज उन्होंने जहां ये इस्तेमाल किया, जरा उसे वहां से पढ़ें, उसे पढ़ें और देखें। हम जब तक उनके अल्फाज में बात को नहीं समझेंगे, हम किसी चीज को वो नहीं कर सकते। अब ये देखें ना, यहां पे जब शुरू में इन्होंने कहा कि जनाब मैं एक नुक्ता रोशनी की सूरत में हूं, अब आप नुक्ता रोशनी क्या है? जुज़्वे लात अज़ा है। उसका डिस्प्ले, आगे कंपोनेंट्स और मुख्तलिफ चीजों से, रोशनियों से, रंगों से, एहसास से, तसव्वुरात से, مزین ہے اور ہر چیز اپنی جگہ جزو لا تجزا ہے. جی میں نے عرض کیا اسی
لیکن اللہ تعالیٰ نے جو تخلیق کی ہے وہ تو اپنی ایک مکمل حیثیت میں تخلیق کی, مکمل فارمیشن میں تخلیق کی, اور اس میں مختلف اجزاء جو ہیں وہ اللہ تعالیٰ نے جوڑے, اس کو جوڑ کے کیا. ہم نے کہا یہ خالد ہے, یہ مقصود ہے, یہ فلاں ہے, یہ فلاں ہے, کہ بھائی ہمارے یہ نام ہم نے دے دیے.
اب سنیں ذرا, میں جملہ یہاں سے پڑھنے لگوں, ہم ادھر ادھر الجھنے کے بجائے یہ جملہ ہے کہ داخلی حصے میں, اگنور ہو گیا نا یہ جملہ, کیا کہا داخلی حصے میں, یہ صفحہ نمبر 24, داخلی حصے میں ہر چیز جزو لا تجزا کی حیثیت رکھتی ہے. اس جملے کو مارک کریں. اب دیکھیں لفظ کیا آیا, ہم خارج میں ڈھونڈ رہے ہیں نا, تو یہاں سے بنیادی غلطی کیا کر رہے ہیں, پیچھے کیا چل رہا ہے. انسان کی ذات دو حصوں میں مشتمل ہے, دو حصوں پر مشتمل ہے انسانی ذات, ایک حصہ داخلی ہے اور دوسرا حصہ خارجی ہے. فرمایا کہ داخلی حصہ اصل ہے اور خارجی حصہ اس اصل کا سایہ ہے. داخلی حصہ وحدت کی حیثیت رکھتا ہے. اب دیکھیں, سمجھیں ان کی بات کو, کہ وہ داخلی حصے کو وحدت قرار دے رہے ہیں اور اسی کو جزو لا تجزا کہہ رہے ہیں. خارجی حصہ کثرت کی. اب کلیئر ہو گیا آپ کو سر؟ نہیں آپ کو کلیئر ہوا یا نہیں؟ دیکھیں بات ہو رہی ہے کہ حضور قلندر بابا اولیاء کیا فرما رہے ہیں. میں اور آپ اس کو ڈیبیٹ نہیں کر سکتے, نہ ہمیں کرنی چاہیے. میں نے آپ سے کیا التجا کی کہ اس کو اوریجنل ورڈز کو پڑھیں اور اس کی تکرار کریں. میں نے یہی التجا کی نا.
یہ بالکل صحیح ہے, یہی بات, یہی فکرہ جو آپ نے ابھی پڑھا ہے, یہی داخلی حصے کا.
آہا, کیا کہا کہ داخلی حصہ اصل ہے, یعنی ہر چیز کی اصل جو ہے وہ جزو لا تجزا ہے.
بالکل سر ایسا ہی ہے, بالکل یہ بات جو ہے نا اب جا کے کلیئر ہوگی.
شکر الحمدللہ, کیونکہ دیکھیں جب تک الفاظ سامنے نہ ہوں ہمارا شعور کیا کھلواڑ کرتا ہے, وہ ایک ٹکڑے کو پکڑتا ہے اور باقی ٹکڑوں کو نظر انداز کرتا ہے. کیا فرمایا مکتوب گرامی میں حضور قلندر بابا اولیاء نے انسان کے اس ایٹیٹیوڈ کو, کہ لوہے محفوظ سے آنے والی اطلاعات میں سے ہزار میں سے 999 رد کرتا ہے اور ایک کو توڑ کر مروڑ کر اور مسخ کر کے اپنے ذہن میں سجا لیتا ہے اور اس کا سانچہ فکر بن جاتا ہے. اس کو وہ کہتا ہے یہ ہے میرا مشاہدہ, یہ ہے میرا تجربہ, اور پھر کہتا ہے اس نے خود کو بنوا بنایا ہوا ہے. یہ الفاظ یاد آ گئے
سر؟ اس کا مطلب یہ بھی ہوا کہ جیسے آپ نے کہا کہ کائنات جزء لا تجزا, یعنی پینورامک شکل میں ہے, کوئی چیز ہے وہ پینورامک.
اب دیکھیں پینورامک ہم باہر دیکھتے ہیں یا اندر دیکھتے ہیں؟ دیکھنے کے وسٹا کی طرف بات ہو رہی ہے نا, کہ ذرا آپ کا ویژن بڑا ہونا چاہیے. آپ کو محدودیت سے باہر نکلنا ہے, روحانیت لامتناہیت کا سفر ہے. ہمیں حدود و قیود سے ذہن کو آزاد کرنا ہے. اب یہ دیکھیں, کیا میں نے آپ کو جو طریقہ عرض کیا کہ جو بھی آپ پڑھ رہے ہیں, کیونکہ دیکھیں یہاں ہم ایک دوسرے کی بات نہیں سن رہے, ہم حضور مل کر حضور قلندر بابا اولیاء کی بات کو سمجھنے کی کاوش کر رہے ہیں. کلیئر؟ کیوں جی؟
ہلو,
میں عرض کر رہا ہوں کہ ہم مل کر قلندر بابا اولیا کی بات کو سمجھنے کی کاوش کر رہے ہیں, اور یہ چونکہ الہامی تحریر ہے, اس کے تعارف میں یہی لکھا ہے نا کہ یہ الہامی تحریر ہے. لکھا یا نہیں, پڑھا یا نہیں؟ کیوں جی؟ پھر یہ الہامی تحریر حضرت قلندر بابا اولیا رحمت اللہ کی مبارک زبان اور اس عاجز کے قلم سے کاغذ پر منتقل ہو کر کتاب لوح قلم بن گئی. یہ کون کہہ رہا ہے؟ مرشد کریم فرما رہے ہیں. کیا فرما رہے ہیں؟ کہ یہ الہامی تحریر, دیکھیں انہوں نے واشگاف بتا دیا کہ یہ الہامی تحریر ہے, اس کو شعوری حدوں میں نہیں سمجھ سکتے آپ. شعور کو سمجھانے کے لیے, اس میں اس کو گہرا اتارنے کے لیے کیا کرنا ہے, اس کو بار 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 آپ کو دہرانا ہے ذہن میں, اس کے کنٹینٹس کو پورا مکمل دیکھیں گے نا. جیسے اب اس جملے میں ہم نے کیا مس کر دیا تھا, جزوے لا تجزا پہ بحث بات کر رہے ہیں, داخلی حصے میں ہر چیز. کیا فرمایا؟ داخلی حصے میں ہر چیز, یعنی خارجی حصے میں آ کے وہ جزوے لا تجزا, وہ جزوے تجزا ہو گیا. اب دیکھیں نا, شعور میں آ کے ہر چیز کے ساتھ لا ہٹ گیا. لا شعور میں سے جب شعور میں آئی تو لا ہٹ گیا. اسی طرح لا تجزا آپ کے باطن میں تھا, باہر ڈسپلے ہوا تو وہ جو تجزا ہو گیا, اجزا میں بٹ گیا. اب بالکل واضح ہو گئی, اب یہ بات بالکل واضح ہو گئی یا نہیں؟
جی جی بالکل بالکل.
جی بہن آپ کیا کہہ رہی ہیں؟ جی فرمائیے.
سر جیسے بابا چاند نے کہا تھا کہ ہمارے جو حواس ہیں وہ مادی جسم کے اندر الگ الگ حصوں میں بٹ گئے ہیں, لیکن ہمارے اندر میں پانچوں حواس ایک ہی نقطے پر موجود ہیں.
بالکل, یہ آگے چل کے ہم پڑھیں گے. اس میں منقسم حواس اور غیر منقسم حواس کو انہوں نے بڑی شرح و بسط کے ساتھ واضح کی ہے. اللہ رب کریم نے قرآن میں کہا, لیکن وہاں ہم نے اس کا لفظ قسم بنا دیا ہے, لا اقسم بحاذ البلد, لا اقسم, مت تقسیم کرو. ہم نے کیا کر دیا؟ میں قسم کھاتا ہوں اس شہر کی. لا کا مطلب نہیں ہوتا یا قسم کھانا ہوتا ہے؟ دیکھیں غور کریں, لا اقسم بے حاضل بلد, حاضل بلد, حاضا یہ شہر نہیں, یہ جسم جس میں آپ رہ رہے ہیں, اس میں تقسیم مت کرو اپنے حواس کو, یکسو رہو. یہ جو غیر منقسم حواس کی بات انہوں نے کی, ہم نیند کی حالت میں سارے حواس ایک نقطے میں سمٹ آتے ہیں, یہ جملہ کہا ہے حضور قلندر بابا علیہ نے, اور بیداری میں یہ سارے حواس پھیل جاتے ہیں. ہم آنکھوں سے دیکھتے ہیں, کانوں سے سنتے ہیں, منہ سے ذائقہ فیل کرتے ہیں, ہاتھوں سے چھوتے ہیں. کیا ہوا؟ حواس تقسیم ہو گئے اعضاء میں. جب آپ یہ جزوے لا تجزا کو سمجھ گئے کہ ہمارے انر میں یہ سارے حواس جزوے لا تجزا یعنی منقسم نہیں ہیں, باہر ظاہری جسم میں یہ پھیل گئے تو تقسیم ہو گئے. یہ منقسم حواس, یہ لفظ استعمال کیا حضور قلندر بابا علیہ نے. ٹھیک ہو گیا جی؟
بہت اچھی بات آپ نے بتائی.
چلیں اللہ کا شکر ہے, اللہ کا کرم ہو گیا. کافی ہے یا اور کوئی سوال ہے؟ جی
سر میرا تھا
جی,
کن کے بعد صفات الہیہ کائنات کی شکل و صورت بن گئی.
جی جی,
اللہ کی صفات جو ہیں یہی سب ہیں, جمادات, حیوانات, انسان, اور پھول پودے یہ سب اللہ کی صفات کے اجزاء ہیں.
بالکل. دیکھیں آگے چل کے ہم اس کتاب میں ایک جملہ پڑھیں گے کہ قرآن ہمیں تین ہستیوں سے متعارف کراتا ہے، ذات، صفات اور کائنات. یہ ہے سارا کھیل. کیا کہا؟ قرآن ہمیں تین ہستیوں، یہ ہستیاں، ہست میں نے ہونا، جو چیزیں ہیں وہ یہ صرف تین ہیں. کیا؟ ذات ہے، پھر اس کی صفات ہیں، اور ان کا ڈسپلے کائنات ہے. دیکھیں یہ جب آپ، ماشاءاللہ میں نے عرض کیا تھا کہ اس کے پہلے 100 صفحے تک تو بالکل آپ تحمل سے پڑھیں، کیونکہ اصطلاحات کو استری کیا جا رہے ہیں. 100 سے لے کے 150 پونے 200 صفحے تک اصطلاحات سے نکالا جا رہا ہے. پھر 200-250 صفحے کے بعد 275 صفحے تک آپ دیکھیں گے کہ اصطلاحات غائب ہو گئیں. یہ ساری اصطلاحات جو کتاب کے شروع میں ہیں وہ بعد میں استعمال نہیں کی جا رہی. یہ میں نے آپ کو ایک زاویہ عرض کیا ہے، ایک نقطہ عرض کیا ہے. اس سے مطلب یہ ہے کہ ہمیں ٹرمنالوجی سے رائز اپ کرنا ہے. یہاں پہ سمجھنا ضروری ہے، کسی چیز سے سٹیپ اپ کرنے کے لیے یو ہیو ٹو پلیس یور فٹ اپون اٹ. اس کو پیر تلے لیں گے تب آپ اوپر اٹھیں گے. تو پہلے انہوں نے یہ کیا کہ اصطلاحات کو واضح کرتے ہوئے بات بتاتے چلے جا رہے ہیں، اصطلاحات میں نہیں الجھنا، ان کو سمجھے پھر آگے چلیں. جب کتاب مکمل ہو جائے گی ہر چیز واضح ہو جائے گی. ٹھیک ہو گیا؟ کتاب جو ہے یہ پوری ایک جزو لا تجزا ہے. اس کے حصے بکھرے کریں گے تو ہم باہر دیکھ رہے ہیں، تو ظاہر ہے وہاں پہ پھر شعور الجھتا ہے. شعور کو الجھانا نہیں ہے، اس سے ٹکرانا نہیں ہے. ہم نے کیا کرنا ہے کہ اپنے شعور کو سے باہر نکل کر الہامی طرزوں سے آشنا ہونے کی کاوش کرنی ہے.
سر میرے ذہن میں ایک بات آ رہی ہے،
ارشاد
آپ نے کہی ہے
جی،
جیسے بچہ ہوتا ہے جب اسے اسکول میں ڈالتے ہیں تو وہ بیبی اے بی سی کر کے الگ الگ سیکھتا ہے، لیکن ایک وقت آتا ہے کہ لفظ ایبیسیڈی سے غائب ہو جاتے ہیں، بس کتاب کے حروف.
کیا خوبصورت بات آپ نے فرمائی ہے، ماشاءاللہ، بالکل یہی بات ہے. دیکھیں ہم جب دنیا میں بھیجے گئے تو سزا کے طور پہ ہمارا سارا وہ وہبت یعنی ڈیموٹ کر دیا گیا، رینکس چھین لیے گئے، تو وہ علم جو ہے وہ حافظے سے حذف کر دیا گیا. دنیا میں آ کے ہمیں وہ یاد کرنا ہے، ہمیں یادداشت کو ریوائز کرنا ہے، ریوائو کرنا ہے وہ ساری یادداشت. اب یہ سارا چیپٹر آپ اس کتاب کو کیوں لوگوں نے مشکل قرار دیا؟ اس لیے کہ شعور اس کے سامنے لرزتا ہے، تو وہ کہتا ہے یار اسے جان چھڑاؤ. انہوں نے آسان راستہ اپنایا، جیسے ہم نے قرآن کو کہا یہ نہیں سمجھ آ سکتا، کیونکہ قرآن تو الہام سے بھی اوپر کی چیز ہے. اس کتاب کا آخری جملہ سنا آپ نے؟ ذرا دیکھیے گا آخری جملہ. حضور قلندر بابا فرماتے ہیں ہم عام حالات میں جس قدر اطلاعات وصول کرتے ہیں اس کی نسبت تمام دی گئی اطلاعات کے مقابلے میں کیا ہے؟ شاید صفر سے ملتی جلتی ہو. وصول ہونے والی اطلاعات اتنی محدود ہیں جن کو ناقابل ذکر کہیں گے. اگر ہم وسیع تر اطلاعات حاصل کرنا چاہیں تو اس کا ذریعہ بجز علوم روحانی کے کچھ نہیں ہے، اور علوم روحانی کے لیے ہمیں قرآن پاک سے رجوع کرنا پڑے گا. کیا مطلب ہوا؟ کہ شعور سے نکل کے آپ کو یہ الہامی کتاب سمجھنی ہے. فلہامہا فجورہا وتقواہا. اللہ رب کریم نے کیا کہا؟ یہاں تو نبی کی شرط نہیں ہے کہ یہ نبی ہونا ضروری ہے کہ جس کو الہام کیا جائے. اللہ رب کریم ہر ایک کو الہام کرتے ہیں. الہام فلہامہا فجورہا و تقوا کس نے کہا ہے؟ اللہ نے کہا ہے. تو انہوں نے حضور علیہ الصلوۃ والسلام کے حکم پر وہ ذہن تیار کرنے کے لیے کتاب لکھی جو الہام کو سمجھے اور اپنے آپ کو الہامی طرزوں سے آراستہ کر لے، پھر وہ وحی کو سمجھنے کے قابل ہو سکتا ہے. غور کریں، انسانی سرگرمیوں کے ذکر سے کتاب شروع ہوتی ہے اور قرآن کی طرف رجوع کروا رہی ہے. کیسی باریکی ہے اس میں. پہلا جملہ کیا ہے؟ انسانی سرگرمیوں کے پیش نظر انسانی تباہ کی مختلف ساخت ہوتی ہے. اور کہاں پہ آ کے ختم کیا ہے؟ کہ وسیع تر اطلاعات، یعنی ذہن کو بڑا کرنا. کتنا بڑا کرنا ہے؟ کہ 999 کو رد کر کے جو ایک کو توڑتے مروڑتے اور مسخ کرتے ہیں، کم از کم آپ اس سے باز آ جائیں. یعنی طلاق کو توڑنا، پھر مروڑنا، پھر مسخ کرنا، تین لفظ استعمال کیے انہوں نے. جی تو یہ وحدت تو نہ رہی نا، کیونکہ وحدت کہاں ہے؟ اندر. اندر میں یہ وحدت ہے، اندر دیکھنا ہی وحدت ہے. صاف لکھا ہے کہ وحدت کیا ہے؟ باطن میں دیکھنا وحدت ہے، باہر دیکھنا، خارج میں دیکھنا کثرت ہے. ٹھیک ہو گیا جی؟ چلے خوش رہیے، اللہ آپ کو خوش رکھے، بہت نوازش، آپ کے ذوق و شوق میں اللہ مزید اضافہ فرمائے، بہت اچھا لگا.
سر ہم تو بگنرز ہیں، ہم چاہتے ہیں کہ جیسے ہی حضور کمزہ بولیا ہمیں سمجھانا چاہتے ہیں، ہم ویسے.
آمین آمین الہی آمین
آمین.